بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا گن، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، سدیو کی بھانتی کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں سے کر رہے ہیں۔ آج آپ سورہ دہر کی تیسری سے لے کر گیارہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
بسم الله الرحمن الرحيم إنا هديناه السبيل إما شاكرا وإما كفورا إنا أعتدنا للكافرين سلاسل وأغلالا وسعيرا إن الأبرار يشربون من كأس كان مزاجها كافورا عينا يشرب بها عباد الله يفجرونها يوفون بالنذر ويخافون يوما كان شره مستطيرا ويطعمون الطعام على حبه مسكينا ويتيما وأسيرا إنما نطعمكم لوجه الله لا نريد منكم جزاء ولا شكورا نخاف من ربنا يوما عبوسا قمطريرا فوقاهم الله شر ذلك اليوم ولقاهم نضرة وسرورا
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، ہم نے منوشے کو مارگ دکھا دیا ہے، اب چاہے وہ کرتگ رہے یا اکرتگ، ہم نے کافروں کے لیے زنجیریں، توق اور بھڑکتی ہوئی آگ تیار کر رکھی ہے۔ نشچے ہی بھلے لوگ ایسے پیالے سے پئیں گے جس میں کافور کی بھلی مہک کا مشرن ہوگا۔ وہ ایک سروت ہوگا جسے اللہ کے وشیش بندے پئیں گے اور جہاں چاہیں گے اسے بہا کر لے جائیں گے۔ ایشور کے یہ بندے منت پوری کرتے ہیں اور اس دن سے ڈرتے ہیں جس کا دنڈ ویاپک ہوگا، اور وہ کھانے کی چاہت و آوشکتا رکھنے کے باوجود اسے محتاج، اناتھ اور قیدی کو کھلا دیتے ہیں اور کہتے ہیں، ہم تو کیول اللہ کی پرسنتا کے لیے تمہیں کھلاتے ہیں، انیتھا نہ تم سے کوئی بدلہ چاہتے ہیں نہ آبھار۔ ہمیں تو اپنے پالنہار کی اور سے ایک ایسے دن کا بھے ہے جو اتینت کرور اور لمبا ہوگا۔ تو ایشور نے انہیں اس دن کی کڑائی سے بچا لیا اور انہیں تازگی و پرسنتا پردان کی۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔ شروتاؤ، یہ پرسارن آپ شارٹ ویو میں 41 میٹر بینڈ برابر 7445 کلو ہرٹس پر سن رہے ہیں۔ آج منگلوار ہے، دے کی 30، جمادی الثانی کی 5 اور جنوری کی 19 تاریخ۔ پروگرام میں پہلے آپ سماچار سنیں گے، اس کے بعد راجنیتک چرچا پیش ہوگی، اس کے بعد آپ سنیں گے داعش کا نیا ٹھکانہ نامک پروگرام، اور سبھا کا انتم پروگرام ہے قرآنی قصے۔ پروگرام کے بارے میں آپ اپنے وچار ہمارے اس ای میل، شمع کیجیے گا، داعش کا نیا بسیرا پروگرام کا نام ہے اور سبھا کا انتم پروگرام ہے قرآنی قصے۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ اور اب آپ وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران نے کہا ہے کہ امریکہ کی نئی سرکار کے پاس ادھکتم دباؤ کی نیتی چھوڑنے کے علاوہ کوئی راستہ نہیں ہے۔ پاکستان کے پردھان منتری نے ایران کے ساتھ سہیوگ بڑھانے پر بل دیا ہے۔ عراق میں ایک حملے میں 9 سینک مارے گئے۔ اور یمن نے کہا ہے کہ وہ دنیا کو جلدی ہی چونکا دے گا۔ اب آپ مریم مردادی اور محمد علی گمی سے وستار سے سماچار سنیے۔
ایران سرکار کے پروکتا علی روبائی نے منگلوار کو ساپتاہک پریس کانفرنس میں کہا کہ ایرانی راشٹر کے خلاف امریکہ کی اتیادھک دباؤ کی نیتی فیل ہو گئی ہے اور واشنگٹن سرکار کے پاس اس نیتی کو چھوڑنے کے سوا کوئی راستہ نہیں ہے۔ انہوں نے منگلوار کو پریس کانفرنس میں ایران کے سمبندھ میں جو بائیڈن کے رویے کے بارے میں سوال کے جواب میں کہا کہ بائیڈن اور ان کی ٹیم نے چناؤ ابھیان اور اس کے بعد الگ الگ موقعوں پر پرمانو سمجھوتے جے سی پی او اے میں لوٹنے کے بارے میں باتیں کہیں، لیکن جب تک جے سی پی او اے کے تحت امریکی پابندیاں نہیں ہٹتی اس وقت تک ان باتوں کی کوئی اہمیت نہیں ہے۔ ایران سرکار کے پروکتا نے کہا کہ جہاں تک ایران سے سمبندھ ہے تو ایران پر زیادہ سے زیادہ دباؤ کی نیتی اور ان ورشوں میں ٹرمپ سرکار کی نیتی ناکام رہی ہے، اور امریکہ کے سامنے شانتی و سرکشا کو خطرے میں ڈالنے والی نیتی کو چھوڑنے کے سوا کوئی راستہ نہیں ہے۔ ایران سرکار کے پروکتا نے کہا کہ یہ سچائی کبھی نہیں بدل سکتی کہ ایرانی جنتا پر زیادہ سے زیادہ دباؤ کی نیتی اتہاس میں بڑی بدنامی کے روپ میں درج ہو گئی ہے، اور اس بدنامی کا داغ صرف ان پر نہیں لگا ہے جنہوں نے ہماری نردوش جنتا کو ابھوتپورو پیڑا پہنچائی، بلکہ ان پر بھی جو فارسی اور غیر فارسی بھاشاؤں کے میڈیا میں اس آدھونک بربرتا کا بڑی بے شرمی سے سمرتھن کرتے رہے۔
ایران کے ودیش منترالے کے پروکتا کا کہنا ہے کہ اسفان یورینیم میٹل پلانٹ کی ڈیزائن سوچنا پرشناولی کو ابھی تک انتراشٹری پرمانو ارجا ایجنسی کو نہیں سونپا گیا ہے۔ یہ کاروائی آوشک ویوستھا تتھا قانون دوارا نردھارت سمے سیما کے بھیتر کی جائے گی۔ ایران کے ودیش منترالے کے پروکتا سعید خطیب زادہ نے منگلوار کو پرمانو سمجھوتے میں شامل تین یورپی دیشوں کے حالیہ بیان پر پرتکریا جتاتے ہوئے کہا، ईरान की संसद के कानून में दर्ज इस्फान यूरेनियम मेटल प्लांट और तेहरान अनुसंधान रिएक्टर के लिए उन्नत ईंधन का उत्पादन पूरी तरह से दो अलग अलग विषय हैं।
पाकिस्तानी प्रधानमंत्री इमरान खान ने ईरान के साथ सीमावर्ती बाजार कायम करने की प्रक्रिया तेज करने और संबंध में व्यापक नीति बनाने पर बल दिया है। इमरान खान ने ईरान के साथ सीमावर्ती व्यापार के संचालन के लिए पाकिस्तान की ओर से की गई कार्रवाइयों और दोनों देशों के बीच सीमावर्ती बाजार बनाए जाने सहित मूलभूत संरचना के विस्तार की समीक्षा के लिए इस्लामाबाद में प्रधानमंत्री कार्यालय में हुई बैठक में कहा कि बलूचिस्तान प्रांत के रहने वालों खासतौर पर सीमावर्ती लोगों के जीवन को बेहतर बनाने के लिए सीमावर्ती बाजार की स्थापना बहुत अहम है। गौरतलब है कि यह बैठक ईरान पाकिस्तान के बीच दूसरी सीमावर्ती क्रॉसिंग खुलने के एक महीने से भी कम वक्त में आयोजित हुई।
इराक की राजधानी बगदाद के दक्षिण में स्थित बाबिल प्रांत के जुरफ अल सखर इलाके में कई धमाके हुए हैं। अल मयादीन टीवी चैनल की रिपोर्ट के अनुसार मंगलवार की सुबह अल सखर इलाके में धमाकों की आवाजें सुनी गईं। जिस इलाके को निशाना बनाया गया है वो इराकी सशस्त्र बलों के नियंत्रण में आता है। स्थानीय सूत्रों का कहना है कि लड़ाकू विमान F-16 और ड्रोन विमानों के हमले के कारण चार धमाके हुए। हश्दुशाबी के निकट सूत्रों का कहना है कि इन हवाई हमलों में 9 से ज्यादा इराकी सशस्त्र बलों की मौत हुई है। प्राप्त रिपोर्ट के अनुसार इस हमले के बाद अमरीकी लड़ाकू विमानों को इराक सीरिया सीमा पर उड़ान भरते हुए देखा गया है।
यमन के रक्षा मंत्री का कहना है कि देश की सशस्त्र सेनाओं के पास आधुनिक सैन्य प्रणाली है जिसका जल्द ही अनावरण किया जाएगा। ब्रिगेडियर जनरल मोहम्मद अल आतिफी का कहना है कि यमनी सशस्त्र बलों के पास उन्नत सैन्य प्रणालियां हैं जिनमें से कुछ देश की रक्षा करने में सक्रिय हैं और कुछ अन्य का निकट भविष्य में अनावरण किया जाएगा। अल आतिफी का कहना था कि युद्ध की रणनीति तय करने और हमलावरों का मुकाबला करने में इन सैन्य प्रणालियों की अहम भूमिका है। यमन के रक्षा मंत्री ने कहा कि यमन ने हल्के, मध्यम और भारी हथियारों और सतह से सतह पर मार करने वाले बैलिस्टिक और सामरिक मिसाइलों के निर्माण में जबरदस्त सफलता हासिल की है। उन्होंने कहा कि यमन के खिलाफ युद्ध छेड़ने वाले देश सिर्फ ताकत की जबान समझते हैं और यमन के पास ये ताकत मौजूद है। अंसारुल्लाह या अलहौसी आंदोलन को अमरीका द्वारा आतंकवादी संगठन बताने की आलोचना करते हुए अल आतिफी ने कहा कि जो आंदोलन अपने देश और जनता की रक्षा कर रहा है उसे आतंकवादी करार देना किसी भी तरह से उचित नहीं है।
अमेरिका साम्राज्य का विरोध करने वालों को आतंकी कहता है मोहम्मद अली अल हुसी। यमन की उच्च क्रांतिकारी समिति के प्रमुख ने कहा है कि अमेरिका हर उस शख्स को आतंकी कहता है जो साम्राज्य और उसकी नीतियों का विरोध करता है। मोहम्मद अली अल हुसी ने कहा कि मोहम्मद अली अल हुसी ने कहा कि हमास, हिजबुल्ला और जिहाद इस्लामी का नाम अमरीका के आतंकवादियों की लिस्ट में इसलिए शामिल है क्योंकि ये आंदोलन अमरीकी नीतियों का विरोध करता है। उन्होंने कहा कि अमेरिका उस शासन से हाथ मिलाता है जो उसकी नीतियों का समर्थन करता है, चाहे इसराइल जैसा आतंकवादी अपराधी ही क्यों न हो। गौरतलब है कि अमेरिकी विदेश मंत्रालय ने 10 जनवरी को यमन के अंसारुल्लाह आंदोलन को आतंकवादी करार दिया और इस आंदोलन के नेताओं पर पाबंदी लगाने का ऐलान किया। अमरीका के इस फैसले की यमन के कुछ दलों, अधिकारियों और गुटों की ओर से व्यापक निंदा हो रही है।
कतर के विदेश मंत्री ने फारस खाड़ी के अरब देशों से ईरान के साथ मतभेदों को दूर करने के लिए बातचीत शुरू करने का आह्वान किया है। कतर के विदेश मंत्री शेख मोहम्मद बिन अब्दुल रहमान आले सानी का कहना है कि दोहा काफी लंबे समय से ईरान और पड़ोसी अरब देशों के नेताओं के बीच एक बैठक के आयोजन का प्रयास कर रहा है। उन्होंने कहा कि कतर पड़ोसी देशों के बीच मनमुटाव और मतभेदों को दूर करने के लिए अपने प्रयास जारी रखेगा।
इसराइल के साथ संबंध बनाने के लिए अरब देशों में लगी होड़ के बीच तुर्की ने भी इसराइल के साथ संबंध बहाल करने में दिलचस्पी प्रकट की है, जिसके बाद एक इसराइली समाचार पत्र ने इस संबंध के लिए शर्त पेश कर दी है। इसराइली समाचार पत्र यदिउत आहरनोत ने लिखा है कि इसराइल ने तुर्की से फिर से संबंध बनाने के लिए कई शर्तें रखी हैं, लेकिन सबसे बड़ी शर्त यह है कि तुर्की को इस्तांबुल में फिलिस्तीनी प्रतिरोध संगठन हमास का कार्यकाल बंद करना होगा तथा अलगसा ब्रिगेड के रिहा होने वाले कैदियों की गतिविधियों पर प्रतिबंध लगाना होगा। इसराइल के विदेश मंत्रालय ने हालिया दिनों में बुल्गारिया में अपनी राजदूत एरियत लेलियान को तुर्की में इसराइल की राजदूत बनाया है। इसराइली मीडिया ने लगभग एक महीने पहले दावा किया था कि अजरबैजान के राष्ट्रपति इल्हाम अलियोफ इसराइल व तुर्की के मध्य फिर से संबंध बहाली की कोशिश कर रहे हैं।
امریکی راشٹرپتی ڈونلڈ ٹرمپ کے کاریہ کال میں صرف ایک دن بچا ہے، لیکن انہیں اب آئی آر جی سی کی قدس فورس کے پورو کمانڈر جنرل قاسم سلیمانی اور حشد الشعبی کے ڈپٹی کمانڈر ابو مہدی المہندس کی ہتیا کے آروپ میں گرفتاری کا ڈر ستانے لگا ہے۔ ٹرمپ کا کہنا ہے کہ میں نے جنرل سلیمانی کی ہتیا کا آدیش نہیں دیا، بلکہ یہ اپرادھ اسرائیلی سرکار نے کیا تھا۔ ایرانی اور عراقی کمانڈروں کی شہادت کی پہلی برسی کے موقع پر عراق کی ایک عدالت نے ٹرمپ کی گرفتاری کا وارنٹ جاری کیا تھا، جس کے بعد انہوں نے یہ پرتکریا دی ہے۔ اس سے پہلے ایرانی ادھیکاری بھی انٹرپول سے ٹرمپ کو گرفتار کر کے تہران کے حوالے کرنے کی مانگ کر چکے ہیں۔ وادی ٹرمپ ایسی استھتی میں وائٹ ہاؤس سے رخصت ہو رہے ہیں کہ کانگریس کے نچلے صدر میں دیش کی سنسد پر حملے کے لیے اپنے سمرتھکوں کو اکسانے کے آروپ میں ان کے خلاف امپیچمنٹ پرستاؤ پارت ہو چکا ہے اور اوپری صدن میں اس پر ووٹنگ ہونے والی ہے۔
ایران میں اب تک 11,31,000 سے زیادہ لوگ کورونا وائرس سے ٹھیک ہو چکے ہیں۔ سواستھ منترالے کے پروکتا سیما سادات لاری نے منگلوار کو اس بات کی جانکاری دی۔ انہوں نے دیش میں کورونا وائرس کی چپیٹ میں آنے والوں کی کل تعداد کا ذکر کرتے ہوئے کہا کہ ڈائیگنوس کے انوسار دیش میں پچھلے 24 گھنٹے میں COVID-19 کے 5,917 نئے کیس سامنے آئے، جن میں 518 لوگ بھرتی ہوئے اور باقی لوگوں کو OPD پیشنٹ کے طور پر ضروری سیوا دی گئی۔ انہوں نے اسی طرح بتایا کہ پچھلے 24 گھنٹے میں COVID-19 سے 87 لوگوں کی موت ہوئی ہے۔ اس طرح ایران میں اب کورونا وائرس سے مرنے والوں کی کل تعداد 56,973 ہو چکی ہے۔
گجرات کے سورت ضلع کے کوسامبا قصبے میں ایک ٹرک نے سڑک کے کنارے سو رہے مزدوروں کو کچل دیا، جس کے کارن کئی لوگوں کی موقع پر ہی موت ہو گئی۔ حادثے میں گھائل انیہ مزدوروں کو علاج کے لیے اسپتال میں بھرتی کرایا گیا۔ سورت پولیس کا کہنا ہے کہ 12 مزدوروں کی موقع پر ہی موت ہو گئی، جبکہ 8 گھائلوں میں سے 3 کی اسپتال میں علاج کے دوران جان چلی گئی۔ اس طرح مرنے والوں کی کل تعداد 15 ہو گئی۔ یہ سڑک درگھٹنا منگلوار کو تڑکے صبح سورت سے قریب 60 کلومیٹر دور کوسامبا قصبے کے نزدیک ہوئی۔ رپورٹ کے مطابق مرنے والے سبھی مزدور ہیں جو راجستھان کے رہنے والے تھے۔ اور اسی کے ساتھ سماچار سماپت ہوئے۔
یہ تہران ہے، اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
दोस्तों, राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर हाजिर हैं। जो बाइडेन का शपथ ग्रहण समारोह, यमन वासियों की अमेरिका को चुनौती और भारत में कोरोना की वर्तमान स्थिति पर आज की चर्चा में वार्ता की जाएगी। कायम रिजवी का सलाम स्वीकार कीजिए।
حالانکہ جو بائیڈن اب امریکہ کی ستہ سنبھالنے جا رہے ہیں، کنتو ٹرمپ کے سمرتھک اب بھی ان کو اس دیش کے راشٹرپتی کے روپ میں سویکار نہیں کر رہے ہیں۔ یہی کارن ہے کہ ٹرمپ کے سمرتھک بائیڈن کے شپتھ گرہن سماروہ کے لیے گمبھیر چنوتی بنے ہوئے ہیں۔ نیو یارک سے کامران نجف زادے کی رپورٹ کو سور دے رہے ہیں سید میسم۔
وائٹ ہاؤس سے یہ ودائی سندیش ہے ٹرمپ کی بیوی میلانیا ٹرمپ کا۔ پچھلے 7 دنوں سے ٹرمپ ایکانت واس سے نہیں نکلے ہیں۔ پد چھوڑنے کے بعد ٹرمپ کے مادھیم سے امریکہ کی سیکریٹ جانکاریوں کے عام ہونے کا ڈر بڑھ گیا ہے۔ ٹرمپ چاہتے ہیں کہ بائیڈن کے شپتھ گرہن سماروہ کے ساتھ ہی وہ اپنے ودائی سماروہ کو مارا لوگوں میں منائیں۔ ٹرمپ کے گھر کا سامان وائٹ ہاؤس سے اب یہاں پر پہنچ چکا ہے۔ کچھ دوری پر وائٹ ہاؤس میں جہاں کچھ سینک ٹرمپ کے سمرتھک ہیں، وہاں جگہ جگہ چیک پوسٹیں بنائی گئی ہیں۔ राजधानी में मौजूद सैनिकों की संख्या इराक, सीरिया और अफगानिस्तान में मौजूद अमरीकी सैनिकों से कहीं ज्यादा है। सशस्त्र गुटों में अब जान आ गई है, जो बाइडेन के शपथ ग्रहण समारोह के लिए गंभीर चुनौती बन चुके हैं। ट्रंप के समर्थक वैसे तो कह रहे हैं कि वे पीछे हटने वाले नहीं हैं, लेकिन इस प्रकार की सुरक्षा से बचते हुए वे कैसे कांग्रेस तक पहुंच पाएंगे समझ में नहीं आ रहा है। संयोग से अमेरिका में अश्वेतों के अधिकारों के नेता मार्टिन लूथर किंग का जन्म दिवस भी है, जिनकी हत्या कर दी गई थी 53 वर्ष पहले। जब मार्टिन लूथर किंग की हत्या के बाद दंगे फूट पड़े थे, पहली बार अमेरिकी सैनिकों ने कांग्रेस में रात गुजारी। 50 वर्षों के राजनीतिक अनुभव के बावजूद जो बाइडेन को इस समय कोरोना से भी खतरनाक मुश्किल का सामना है।
CDC is warning we could reach 500,000 COVID-19 deaths nationwide by mid-February.
खेद की बात यह है कि फरवरी तक अमेरिका में COVID-19 से मरने वालों की संख्या बढ़कर 5,00,000 हो जाएगी। कोरोना से बड़ा खतरा अमेरिका में गोरे और कालों के बीच बढ़ता जातिवादी तनाव है। हालांकि अमेरिका के एक अनुभवी पत्रकार डैंडी बार के अनुसार ये खतरा पहले भी था, लेकिन अब अधिक स्पष्ट दिखाई दे रहा है। बाइडेन अपने शपथ ग्रहण समारोह के भाषण में अमेरिकियों से एकता की अपील करेंगे। वे प्रयास करेंगे कि बारूद में चिंगारी न डालें। वैसे ट्रंप को वोट देने वाले करोड़ों लोग बाइडेन को राष्ट्रपति नहीं मानते। वो सोचते हैं कि किस प्रकार से इस घेराबंदी को तोड़ा जाए। कल ट्रंप के सत्ताकाल का अंत और बाइडेन के राष्ट्रपति काल का आरंभ है। न्यूयॉर्क से IRIB के लिए कामरान नजफजादे की रिपोर्ट।
यमनियों का मानना है कि अमेरिका आतंकवाद की जननी है और वो ही उनका मुख्य शत्रु भी है। सनआ से अब्दुल्ला यूसुफी की रिपोर्ट पेश कर रहे हैं साथी मोहम्मद अली कुमी।
सबका एक ही नारा है, अमेरिका आतंकवाद की जननी। आज यहाँ और सनआ में हजारों यमनियों ने अमरीकी विदेश मंत्रालय द्वारा अंसारुल्ला आंदोलन को आतंकवादी गुटों की सूची में डालने के विरोध में प्रदर्शन किए। उन्होंने कहा कि जिससे यमनी बच्चों और महिलाओं की हत्याएं की जा रही हैं, वे अमरीकी हथियार हैं। अमरीका आतंकवाद की जननी है, ये वो बात है जो यमनी कह रहे हैं ताकि पूरी दुनिया उसे सुने। उन्होंने हमारे निर्दोष बच्चों की हत्याएं की और बहुत रक्तपात किया। जैसा कि आज आप संचार माध्यमों में देख रहे हैं कि दुनिया के सारे स्वतंत्रता प्रेमी अमेरिका के इस फैसले का विरोध कर रहे हैं। उनका कहना है कि अमेरिका ही आतंकवाद की जननी है, अतः हम इस मार्ग पर बढ़ते रहेंगे। अतिग्रहणकारियों और परिवेष्टन का मुकाबला करने वाले यमन के लोग नहीं, बल्कि अमरीका आतंकवाद का फैलाने वाला है। अमरीका का ये फैसला क्षेत्र से वॉशिंगटन और उसके घटकों के मुकाबले में दृढ़ता से खड़े होने का कारक बनेगा। अमरीका उन मोमिनों के संकल्प के मुकाबले में केवल एक देश के सिवा कुछ और नहीं है, जो सफलता और ईश्वर की सहायता पर भरोसा करते हैं। हम हर जगह अमरीका से टकराएंगे और ईश्वर की सहायता से उसको पराजित करेंगे। यमनियों ने सनआ में अमरीका के बंद पड़े दूतावास के सामने खड़े होकर ऐलान किया है कि अमरीकी योजनाएं विफल हो चुकी हैं और अंसारुल्ला आंदोलन को आतंकवादी गुटों की सूची में रखना उनकी अंतिम चाल है। सनआ से IRIB के लिए अब्दुल्ला अल यूसुफी की रिपोर्ट।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
और श्रोताओं, अब रुख करते हैं हम भारत का। जहां संसार के कुछ देशों में कोरोना का प्रभाव बढ़ रहा है, वहीं पर भारत में इसका प्रभाव कम होता दिखाई दे रहा है। नई दिल्ली से शमशाद काजमी की रिपोर्ट।
भारत में कोरोना वायरस के नए मामलों में निरंतर कमी आ रही है और पिछले 24 घंटों में कोरोना के 10,064 नए मामले सामने आए हैं, जो पिछले 11 जून के बाद सबसे कम रहे हैं। स्वास्थ्य मंत्रालय के जारी आंकड़ों के अनुसार पिछले एक दिन में कोरोना के 10,064 नए मामले सामने आने के बाद संक्रमितों की कुल संख्या 1,58,01,837 हो गई है। पिछले 24 घंटे में कोरोना से 137 रोगियों की मौत हुई है, जो पिछले 23 मई के बाद एक दिन में हताहतों की सबसे कम संख्या रही है। भारत में अब तक 1,52,556 लोग इस जानलेवा बीमारी में जिंदगी की बाजी हार चुके हैं। अब तक 1,22,08,753 रोगी इस बीमारी से ठीक हो चुके हैं। इस समय भारत में कोरोना के 2,05,28 रोगियों का उपचार हो रहा है। भारत में कोरोना मुक्त होने वालों की दर 96.66% है, जबकि इस बीमारी में मृत्यु दर 1.41% रही है। राष्ट्रीय राजधानी नई दिल्ली में भी कोरोना के रोजाना के मामले घटकर 161 तक पहुंच गए हैं, जो पिछले 30 अप्रैल के बाद सबसे कम मामले रहे हैं। दिल्ली वासियों ने राहत की सांस ली है, लेकिन लापरवाही से संभावित रूप से स्थिति बिगड़ने के प्रति सचेत भी किया है।
कोरोना अभी है, कोरोना गया नहीं। अपने आप को जितना भी हो सके बचा के रखें, मास्क वगैरह की इत्यादि रखें।
कोरोना के कारण दूसरे रोगियों को अस्पतालों में अब भी कठिनाइयों का सामना करना पड़ रहा है।
हमारी मिसेज प्रेग्नेंट है, ये हमारे लिए समझ लिए एक तरह से संजीवनी बूटी थी है। अब ये धीरे धीरे चालू होगा, मैं 3 दिन से इनको ले लेके घूम रही हूँ।
चिकित्सकों को आशा है कि वैक्सीनेशन आने के बाद स्थिति सुधरेगी और दूसरे रोगियों पर भी पूरा ध्यान दिया जाएगा।
सब कुछ ठीक हो जाए बहुत जल्दी, बिकॉज हमें भी ऐसा ठीक नहीं लगता। मरीज कम आ रहे हैं, रजिस्ट्रेशन कम हो रही है, मरीज भी हम कम देख पा रहे हैं। बहुत सफरिंग है पेशेंट के लेवल पे कोरोना करके, बट लेट्स सी, होप फॉर द बेस्ट।
भारत में कोरोना टीकाकरण शुरू हो चुका है और अब तक 3,81,000 से अधिक लोगों को कोरोना के टीके लगाए जा चुके हैं, जिनमें 580 रोगियों में साइड इफेक्ट देखा गया है। जमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है। ये रेडियो तेहरान की हिंदी सेवा है। दैनिक कार्यक्रम राजनीतिक चर्चा आपने सुनी। इस दैनिक कार्यक्रम के बाद साप्ताहिक कार्यक्रमों का क्रम आरंभ होगा, जिसके अंतर्गत दाइश का नया बसेरा और कुरानी किस्से पेश किए जाएंगे। तो पहले पेश है कार्यक्रम दाइश का नया बसेरा। दाइश का नया बसेरा।
दोस्तों, दाइश का नया बसेरा के एक अन्य कड़ी लेकर आपकी सेवा में उपस्थित है मरियम मेहर दादी और कायम रिजवी का सलाम स्वीकार कीजिए। आज हम पाकिस्तान और अफगानिस्तान में दाइश की राह में बाधाओं पर चर्चा करेंगे।
दोस्तों, पिछले कई कार्यक्रमों में हमने आपको ये बताया कि पाकिस्तान और अफगानिस्तान में क्यों दाइश के लिए महत्वपूर्ण है और दाइश इन दोनों देशों में अपने लिए क्या संभावनाएं देखता है। असल में जब ये कहा जाता है कि आतंकवादी संगठन दाइश अफगानिस्तान को इराक व सीरिया के बाद अपना ठिकाना समझता है, तो इसमें कोई हैरत की बात नहीं है और न ही ये किसी संयोग का परिणाम है।
बल्कि सोवियत संघ के खिलाफ युद्ध के दौरान जिस तरह से अरबों और अफगानों ने मिलकर युद्ध किया था उसके अंतर्गत दाइश को लगता है कि आज भी ये अनुभव दोहराया जा सकता है।
दोस्तों, वैसे अफगानिस्तान और पाकिस्तान में स्थानीय नागरिक दाइश में शामिल हैं, जो वास्तव में पहले से किसी न किसी चरमपंथी गुट के सदस्य रहे हैं। दाइश इन लोगों को रकम इधर उधर करने और आवश्यक चीज़ें जुटाने के लिए भी इस्तेमाल करता है। प्रमाणों से ये भी पता चलता है कि दाइश के सरगना पख्तून कबीलों के सरदारों और इसी तरह तालिबान के सरगनाओं से संपर्क साधने में भी सफल हुए हैं। इसके अलावा इन दोनों देशों में विभिन्न कट्टरपंथी संगठनों की उपस्थिति भी दाइश के लिए आकर्षण है, लेकिन इन सब के बावजूद दोनों देशों में दाइश के पैर पसारने की राह में कुछ रुकावटें भी हैं।
अफगानिस्तान और पाकिस्तान में दाइश की राह में बाधाओं को कई भागों में बांटा जा सकता है। हालांकि इस प्रकार की बाधाएं अफगानिस्तान में अधिक हैं और पाकिस्तान में कम हैं, लेकिन चूंकि पाकिस्तान और अफगानिस्तान के पख्तून कबायली क्षेत्रों की परिस्थितियां और ढांचा एक दूसरे से मिलता है, इसलिए इन इलाकों में दाइश का अधिक प्रभाव नज़र आता है। इसके साथ ही ये भी कहा जाता है कि चूंकि इन इलाकों में कबायली व्यवस्था है और सरकार की भूमिका काफ़ी कम है, इसलिए इन क्षेत्रों में भी दाइश का विस्तार अधिक सरल है। लेकिन अगर बहुत अधिक बारीकी से काम न लें तो ये कहा जा सकता है कि अफगानिस्तान और पाकिस्तान में दाइश के मार्ग की बाधाएं लगभग एक जैसी ही हैं।
अफगानिस्तान और पाकिस्तान के कबायली इलाकों में दाइश के मार्ग की रुकावटों को संक्षेप में इस तरह से बयान किया जा सकता है। पहली रुकावट यह है कि इन इलाकों की अपनी संस्कृति है और वे विदेशियों को पसंद नहीं करते। दूसरी रुकावट मत का अंतर है। इन इलाकों के लोग देवबंदी और हनफी हैं, किंतु कट्टरपंथी सलफी तथा वहाबी विचारधारा से उनका बहुत मतभेद है। तीसरी रुकावट यह है कि तालिबान, अलकायदा और सेना के मध्य टकराव से जो हालात पैदा होते हैं उनकी वजह से दाइश का विस्तार इन इलाकों में सीमित हो सकता है। बाधाओं की ये चारों किस्में अफगानिस्तान और पाकिस्तान में समान रूप से मौजूद हैं। इस प्रकार से अगर देखा जाए तो इसे दाइश के मार्ग की बड़ी बाधा समझा जा सकता है। पाकिस्तानी सेना के मेजर जनरल आसिफ गफूर के अनुसार दाइश अंतर्राष्ट्रीय खतरा है, जो अफगानिस्तान की भूमि से चीन और रूस के लिए खतरे बढ़ाता रहेगा।
अफगानिस्तान और पाकिस्तान में दाइश के विस्तार को अमरीका का समर्थन और सहयोग प्राप्त है, लेकिन इसके बावजूद दाइश इन दोनों देशों में अपने मजबूत ठिकाने बनाने में सफल नहीं हो पाया है और ना ही किसी इलाके पर वो कब्जा कर पाया है। इसलिए ये कोई नहीं सोचता कि दाइश सीरिया और इराक की ही तरह अफगानिस्तान तथा पाकिस्तान में सफलता प्राप्त करके तथाकथित खुरासान राज्य का ऐलान कर पाएगा। इसके साथ ही सीरिया और इराक में प्रतिरोध मोर्चे से पराजित होने के बाद अफगानिस्तान और पाकिस्तान में दाइश का ये सपना पूरा होना और भी अधिक कठिन हो गया है, क्योंकि दक्षिण एशिया में दसियों रुकावटों के साथ ही दाइश के मार्ग में भाषा और संस्कृति की भी एक बड़ी रुकावट मौजूद है।
अफगान जनता और विशेषकर पख्तूनों में विदेशियों के प्रति झुकाव नहीं होता और वे अपनी संस्कृति और अपने ही लोगों को पसंद करते हैं। ये बात सदियों के अनुभव से सिद्ध हुई है। कहते हैं कि अफगानिस्तान वो जगह है जहां विदेशी शक्तियां घुस तो सकती हैं लेकिन वहां टिक नहीं सकती। इस सच्चाई का अनुभव अफगानिस्तान में घुसने वाली सभी विदेशी शक्तियों ने किया है। यही वजह है कि जब कोई विदेशी संगठन या गुट अफगानिस्तान में घुसता है तो उसके सामने सबसे बड़ी समस्या विदेशियों से दूरी की अफगानों की भावना होती है। दाइश को इससे अपवाद नहीं माना जा सकता। कहा जाता है कि दाइश अपने सरगना अबू बकर अल बगदादी सहित कई कमांडरों के अफगानिस्तान में अनुभवों की वजह से इस सच्चाई को स्वयं भी जानता है। یہی وجہ ہے کہ داعش نے افغانستان میں عرب کمانڈروں کو بھیجنے کے بجائے طالبان تتھا انیہ استھانیہ گٹوں کے اسنتشٹوں کو سدستا دے کر استھانیہ داعش بنانے کی کوشش کی ہے۔
افغانستان اور پاکستان میں داعش کی کمان ڈیورینٹ ریکھا کے دونوں طرف کے قبائلی علاقوں سے سمبندھ رکھنے والے سرغناؤں کو دینا اس وچار کی پشٹی کرتا ہے۔ ودیشیوں سے افغانوں کی نفرت کے علاوہ سیریا اور عراق میں داعش کے کریا کلاپ وشیش کر غیر پختون افغانوں کے لیے ایک پاٹ ہیں۔ یہی وجہ ہے کہ وہ افغانستان میں داعش کے وستار کے سامنے ڈٹ رہے ہیں، کیونکہ وہ نہیں چاہتے کہ افغانستان اور پاکستان میں الپ سنکھیکوں کا وہی حال ہو جو عراق اور سیریا میں ہوا تھا۔
عراق کی ازدی مہیلاؤں کو انہیں یون داسیاں بنانا تتہ داسوں کی طرح بازار میں اپمان جنک روپ میں انہیں بیچنا اور پھر اس کا ویڈیو نیٹ پر لوڈ کر کے جیسا داعش کا رویہ افغانیوں کو یاد ہے، داعش کے اس ویوہار کا افغان جنتا پر بےحد نکاراتمک پربھاؤ پڑا ہے۔ داعش کے اس پرکار کے ویوہار نے ازبیک، ترکمان، بلوچ، نورستانی، پشئی، کوسے اور ہزارہ جیسے جاتی الپ سنکھیکوں کو جگہ دیا ہے۔ وہ اب سچیت ہو گئے ہیں اور یہی کارن ہے کہ وہ اپنے دیش میں داعش کے سامنے ڈٹ گئے اور اپنے شیتروں میں داعش کو پیر نہیں جمانے دیا، کیونکہ انہیں پتا تھا کہ داعش کے ادھیکار کی استھتی میں ان کی مہیلاؤں کی دشا عراق کی ازدی، ترکمن اور عیسائی مہیلاؤں سے الگ نہیں ہوگی۔ اس طرح سے ہم یہ کہہ سکتے ہیں کہ عراق اور سیریا میں الپ سنکھیکوں بلکہ ویروھ کرنے والے سنی مسلمانوں کی مہیلاؤں کے ساتھ داعش کے بربر ویوہار اور دھرم کے نام پر اور جہاد نکاح کی گڑی پریبھاشا کے تحت یون شوشن افغانستان میں ان کے وستار کی راہ کی ایک مہتوپورن رکاوٹ ہے۔
اسے ایک رکاوٹ اس لیے بھی کہا جا سکتا ہے کیونکہ افغان اور پختونوں کی سنسکرتی میں جو استھانیہ اور اسلامی سنسکرتی کا ملا جلا روپ ہے، مہیلاؤں کو وشیش استھان پراپت ہے اور انہیں پریوار تتھا قبیلوں کی عزت سمجھا جاتا ہے۔ افغان سنسکرتی میں اگر کسی قبیلے کی ایک مہیلا کو کوئی بندی بنا لیتا ہے تو اسے پورے قبیلے کا اپمان سمجھا جاتا ہے اور سب ایک ساتھ مل کر اس کے لیے اٹھ کھڑے ہوتے ہیں۔ یہی وجہ ہے کہ ان سب باتوں کے دشٹیگت افغانستان کے اتیادھک کٹر پنتھی گٹ بھی داعش سے جڑنے میں ادھک روچی نہیں رکھتے اور یہ داعش کے لیے ایک بہت بڑی رکاوٹ ہے۔
دوستو، افغانستان تتھا پاکستان میں داعش کے آگے ایک رکاوٹ یہ بھی ہے کہ ان دونوں دیشوں میں سب کو پتا ہے کہ یہ آتنکوادی سنگٹھن شیعہ سنی وواد کا کارن بنتا ہے۔ یہی وجہ ہے کہ وشیش کر افغان جنتا اپنے دیش میں ایک جٹتا کے لیے داعش کا ورودھ کرتی ہے، لیکن سمسیا یہ ہے کہ امریکہ اور اس کے گھٹک افغانستان میں داعش کا وستار پسند کرتے ہیں۔ امریکی وشلیشک جیفر ساکس نے پروجیکٹ سنڈیکیٹ پتریکا میں اپنے ایک لیکھ میں لکھا کہ داعش کے خلاف پوری طرح سے وجے کٹھن نہیں ہے، لیکن سمسیا یہ ہے کہ امریکہ اور اس کے گھٹک داعش کو اپنا مکھ شترو نہیں مانتے۔ اور دسمبر سن 2014 میں باراک اوباما نے حالانکہ یہ وچن دیا تھا کہ وہ داعش کو جڑ سے ختم کر دیں گے، لیکن امریکہ، سعودی عرب، ترکی و اسرائیل جیسے اس کے گھٹک داعش کو جڑ سے ختم کرنے کے بجائے دوسرے ادیشوں پر دھیان دے رہے ہیں۔
اس طرح سے ہم ساموہک روپ سے یہ کہہ سکتے ہیں کہ افغانستان کے بہت سے علاقوں میں داعش کے وستار میں بہت سی سمسیائیں کھڑی ہوئی ہیں۔ ادھارن سوروپ، افغانستان کے ہزارہ شیعہ ہیں جو ایک بڑے علاقے میں پھیلے ہوئے ہیں۔ اس کے علاوہ قزل باش قبیلہ بھی ہے، یہ بھی شیعہ ہے، حالانکہ افغانستان میں ہزارہ اور قزل باش کے علاوہ بھی ان جاتیوں اور قبیلوں میں شیعہ مسلمان ہیں جو پورے افغانستان میں پھیلے ہوئے ہیں۔ اسی طرح سے ازبک اور تاجک جاتیاں بھی ہیں جو جاتیہ الپ سنکھک ہیں اور اس دیش کے اتری علاقوں میں رہتی ہیں۔ یہ سب داعش کے لیے بڑی سمسیائیں ہیں۔
پاکستان میں بھی حالات کافی حد تک افغانستان کے حالات سے ملتے جلتے ہیں، بس فرق یہ ہے کہ کٹر پنتھی اور چرم پنتھی گٹوں کا پاکستان میں پربھاؤ افغانستان سے بھی ادھک ہے۔ یہی نہیں، یہ گٹ افغانستان کے گٹوں سے ادھک خطرناک بھی ہیں اور اسی لیے پاکستان میں سامپردائک دنگوں کی ادھک آشنکا ہے۔ حالانکہ پاکستان کے ادھکانش لوگ اس پرکار کی سامپردائک لڑائی کے ورودھی ہیں، لیکن بہت سے ٹیکہ کاروں کو شک ہے کہ پاکستان کی خفیہ ایجنسی ISI افغانستان ہی نہیں بلکہ بھارت میں بھی داعش کو اپنے ہتوں کے لیے استعمال کرتی ہے۔ تو دوستو، اسی کے ساتھ ہمارا آج کا کاریکرم یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ قرآن قصے۔
شوتاؤ، کارکرم قرآن قصے کی 20ویں کڑی کے ساتھ آپ کی سیوا میں حاضر ہیں۔ کارکرم میں ہم سورہ آل عمران کی آیت سنکھیا 68 کی ویاکھیا کریں گے۔ محمد مہدی کا سلام، سویکار کیجیے۔ پوتر نگر مکے میں اسلام جتنی تیزی سے پھیلتا جا رہا تھا، اسی انوپات میں قریش کے قبیلے مسلمانوں پر اتیاچار بڑھاتے جا رہے تھے۔ وہ اپنی کھمتا کے انوسار مسلمانوں کو پریشان کر رہے تھے۔ جتنا بھی ان سے سمبھو ہوتا وہ مسلمانوں پر اتیاچار کرتے تھے۔ ایشور کی اور سے پیغمبری کی گھوشنا کا 5واں سال آتے آتے اسلام ویرودھیوں کے یہ اتیاچار اپنے چرم پر پہنچ چکے تھے۔ قریش پیغمبر اسلام اور ان کے انویائیوں کو ہر طرح سے ستا رہے تھے۔ پیغمبر اسلام نے مسلمانوں کو قریش کے اتیاچاروں سے سرکشت رکھنے کے ادیش سے ایک سجھاؤ پیش کیا۔ ان کا سجھاؤ یہ تھا کہ مکے میں رہنے والے مسلمان فی الحال یہاں سے پلائن کر کے حبشہ چلے جائیں۔ حبشہ کو ورتمان سمے میں ایتھوپیا کہا جاتا ہے۔ پیغمبر اسلام نے مسلمانوں کو سمبودھت کرتے ہوئے کہا کہ حبشہ کا شاسک ایک نیائے پریہ ویکتی ہے، اس کے نیائے کے کارن تم لوگ وہاں سرکشت رہ سکو گے۔ امید ہے کہ اس بیچ ایشور ہمارے لیے مکتی کا کوئی راستہ نکالے۔ پیغمبر اسلام نے مسلمانوں کے بیچ ایکتا بنائے رکھنے کے ادیش سے جعفر بن ابی طالب کو ان کا سرپرست نیوکت کر کے حبشہ روانہ کر دیا۔ جب یہ بات مکے کے انیک شوادی قریش کے سرداروں کو پتہ چلی تو انہوں نے ان مسلمانوں کو حبشہ سے واپس بلانے کا فیصلہ کیا۔ اس کام کے لیے انہوں نے اپنے یہاں کے 2 بہت چالاک لوگوں کا چین کر کے انہیں حبشہ بھیجنے کا فیصلہ کیا۔ یہ 2 لوگ تھے، عمر ابن عاص اور عبداللہ ابن ابی ربیعہ۔ قریش نے ان دونوں کو مہنگے اپہار دے کر حبشہ بھیجا اور ان کو بتایا کہ یہ اپہار وہاں کے شاسک کو دے کر اسے خوش کریں تاکہ وہ وہاں پر موجود مسلمانوں کو وہاں سے نکال کر واپس مکہ بھیج دے۔ ساتھ ہی یہ بھی طے پایا کہ اگر حبشہ کا شاسک تمہارے پرستاؤ کو نہ مانے تو کم سے کم مسلمانوں کے سرپرست جعفر بن ابی طالب کی وہیں پر ہتیا کر دی جائے۔ عمر ابن عاص اور عبداللہ ابن ابی ربیعہ مہنگے اپہار لے کر حبشہ پہنچے۔ حبشہ کے شاسک کا نام نجاشی تھا جو عیسائی دھرم کا ماننے والا تھا۔ وہ بہت ہی نیائے پریہ شاسک تھا، اپنی جنتا کا وہ بہت دھیان رکھتا تھا۔ قریش کے پرتنیدھی جب حبشہ پہنچے تو انہوں نے وہاں کے راجہ کا دل جیتنے کے لیے پہلے اس کے نکٹورتی منتریوں اور بڑے لوگوں سے ملاقاتیں کی اور ان کو الگ سے مہنگے مہنگے اپہار دیے۔ حبشہ کے شاسک نجاشی کے نکٹورتیوں کو اچھے اپہار دینے کے بعد قریش کے پرتنیدھیوں نے ان کو بتایا کہ ہمارے یہاں کے کچھ نوجوان اپنی اجانتا کے کارن ہمارے دھرم کو چھوڑ کر بھٹک گئے ہیں۔ یہ بھولے بھالے لوگ اپنا صحیح دھرم چھوڑ کر تمہارے دیش میں آ گئے ہیں، ہم کو ہماری جاتی کے گڑمانے لوگوں نے یہاں بھیجا ہے تاکہ ہم ان کو منا کر واپس اپنے دیش لے جائیں۔ ہماری آپ سے یہ ونتی ہے کہ آپ لوگ راجہ کو اس بات کے لیے راضی کر لیجئے کہ وہ ہمارے دیش کے لوگوں کو یہاں سے نکال دیں تاکہ وہ ہمارے ساتھ واپس اپنے دیش چلے جائیں۔ نجاشی کے دربار کے منتریوں نے قریش کے پرتنیدھی کو وچن دیا کہ وہ ایسا ہی کریں گے اور جب راجہ کے سامنے یہ مدعا اٹھایا جائے گا تو وہ سب مل کر اس کا سمرتھن کریں گے۔ بعد میں قریش کے دونوں پرتنیدھی حبشہ کے راجہ نجاشی کی سیوا میں اپستھت ہوئے۔ انہوں نے نجاشی کو بہت ہی مہنگے اپہار دیے اور اپنی بات سامنے رکھی۔ دربار کے لوگوں نے بھی ان کا سمرتھن کیا کہ مسلمانوں کو یہاں سے نکال کر واپس بھیج دیا جائے۔ نجاشی آرمبھ سے ہی نیائے پری راجہ تھا، اس نے مہنگے اپہاروں کی اور کوئی وشیش دھیان نہیں دیا۔ اس نے کہا کہ جو لوگ میرے دیش میں آئے ہیں ان کو میں ابھی تمہارے حوالے نہیں کر سکتا، کیونکہ سب سے بڑی بات یہ ہے کہ ابھی تک میں نے ان سے بات نہیں کی ہے۔ اگر ان کی باتوں میں سچائی ہوئی تو میں ان کو کسی بھی استھ میں تمہارے حوالے نہیں کر سکتا، لیکن اگر وہ غلط نکلے تو میں اوشیہ ان کو تمہارے حوالے کر دوں گا۔ نجاشی کی بات سن کر قریش کے پرتنیدھیوں کے چہروں کے رنگ اڑ گئے۔ وہ یہ نہیں چاہتے تھے کہ مکے سے پلائن کر کے حبشہ آنے والے مسلمانوں کا سامنا وہاں کے راجہ سے ہو، کیونکہ ایسی استھتی میں ان کی ساری پھور کھل جائے گی۔ ان کی اچھا یہ تھی کہ ایسا نہ ہو۔ ادھر جب مسلمانوں کو پتہ چلا کہ قریش کی اور سے کچھ لوگ حبشہ آئے ہیں اور وہ اپنے ساتھ بہت مہنگے مہنگے اپہار لائے ہیں تو پھر ان کو اپنے بارے میں ڈر لگنے لگا۔ ایسے میں سارے مسلمانوں نے ایک جٹ ہو کر یہ کہا کہ ہم لوگ راجہ کے سامنے بالکل صحیح بات پیش کریں گے، چاہے ہمارے ساتھ جو کچھ بھی ہو۔ راجہ کی اور سے ایک سمے نردھارت کیا گیا اور نیت سمے پر مسلمان نجاشی کے دربار میں پہنچے۔ مسلمانوں کے دربار میں پہنچنے کے بعد قریش کے پرتنیدھیوں کو بھی بلایا گیا۔ اسی بیچ نجاشی نے آدیش دیا کہ عیسائی دھرم گرو بھی انجیل کے ساتھ دربار میں حاضر ہوں۔ جب سب کچھ ہو گیا تو نجاشی نے مسلمانوں کو سمبودھت کرتے ہوئے کہا کہ یہ کون سا دھرم ہے جس کے کارن تم اپنوں کو چھوڑ کر یہاں آئے ہو؟ تمہارا دھرم نہ تو ہمارے دھرم سے ملتا ہے اور نہ ہی سمے کے پرچلت انیہ دھرموں سے، کسی سے نہیں ملتا، ذرا ہمیں اس کے بارے میں بتاؤ۔ اس بیچ مسلمانوں کے پرتنیدھی جعفر ابن ابی طالب کھڑے ہوئے۔ انہوں نے نجاشی کو سمبودھت کرتے ہوئے کہا کہ ہے راجا، پہلے ہمارے یہاں مورتی کی پوجا کی جاتی تھی، ہمارے یہاں مردار کو کھانا برا نہیں سمجھا جاتا تھا، ہمارے سماج میں نیتک بھرشٹاچار پھیلا ہوا تھا، ہم اپنے رشتہ داروں سے پریم پوروک ویوہار نہیں کرتے تھے، پڑوسیوں اور ان کے ادھیکاروں کا کوئی سمان نہیں کیا جاتا تھا، جعفر نے کہا کہ یہ دو لوگ جو ہمیں واپس لے جانے کے لیے بھیجے گئے ہیں وہ غلط پرمپراؤں والے دھرم کے انویائی ہیں۔ یہ لوگ پتھر کو پوجتے ہیں، ایک دوسرے پر اتیاچار کرتے ہیں، پر ناری پر اتیاچار کرتے ہیں اور اسے سمان کی درشت سے نہیں دیکھتے، کمزور لوگوں کو ستاتے ہیں، دوسروں کے ادھیکاروں کا کوئی سمان نہیں کرتے۔ اب تک ہم بھی اسی دلدل میں پھنسے ہوئے تھے، ہم اندھکار میں بھٹک رہے تھے۔ اسی بیچ ایشور نے اپنے پرتندھی کے روپ میں ایک ویکتی کو ہمارے بیچ بھیجا جو سب سے سچا اور ایماندار ہے۔ انہوں نے ہمیں ایک ایشور کی اپاسنا کے لیے کہا، مورتیوں کی پوجا کو سماپت کرنے کا آدیش دیا، اتیاچار کا ورودھ کیا اور برے کرموں سے روکا۔ انہوں نے بتایا کہ اناتھوں کا مال نہیں کھانا چاہیے، ہر پرکار کے بھرشٹاچار سے بچنا چاہیے۔ ہم نے دیکھا کہ وہ جو باتیں کہتے ہیں اس پر عمل بھی کرتے ہیں۔ جب ہم نے دیکھا کہ وہ جو کہتے ہیں وہی کرتے ہیں تو ہم سب نے ان کا انوسرن آرمبھ کر دیا۔ جعفر بن ابی طالب نے آگے کہا کہ جب ہماری جات کے لوگوں نے دیکھا کہ ہم ایسا کر رہے ہیں تو وہ ہمارے دشمن ہو گئے، انہوں نے ہم کو پریشان کرنا شروع کر دیا، وہ ہم پر اتیاچار کرنے لگے اور ہم کو یاتنائیں دینے لگے۔ وہ چاہتے ہیں کہ ہم یہ سب چھوڑ کر اپنے پرانے دھرم پر واپس آ جائیں۔ جب ان لوگوں نے ہم پر ادھک اتیاچار کرنے شروع کر دیے تو ہمارے پیغمبر اور ایشوریہ دوت نے ہمیں آدیش دیا کہ ہم آپ کے دیش میں جا کر رہیں، کیونکہ آپ ایک نیائے پریہ شاسک ہیں اور نیائے کی بات کو سویکار کرتے ہیں۔ اس پرکار سے ہم اپنی جات کے اتیاچاروں سے سرکشت رہنے کے لیے یہاں آئے ہیں۔ اتنا کہنے کے بعد جعفر خاموش ہو گئے۔ عمر بن عاص نے جب یہ دیکھا کہ اس پرکار تو کھیل بگڑ جائے گا تو اس نے نجاشی کو سمبودھت کرتے ہوئے کہا، یہ لوگ حضرت عیسیٰ کو تو مانتے ہی نہیں۔ عمر ابن سعد کی باتیں سن کر جعفر ابن ابو طالب نے سورہ مریم کی کچھ آیتیں پڑھ کر سنائی، جن میں سے کچھ کا انواد اس پرکار ہے، پھر مریم اس بچے کو اپنی گود میں لیے ہوئے اپنی قوم کے پاس آئیں۔ وہ لوگ دیکھ کر کہنے لگے کہ ہے مریم، تم نے یقیناً بہت برا کیا، ہے ہارون کی بہن، نہ تو تیرا باپ ہی برا تھا اور نہ ہی تیری ماں، تو نے یہ کیا کیا؟ تو مریم نے اس بچے کی طرف اشارہ کیا کہ جو کچھ پوچھنا ہو اس بچے سے پوچھ لو۔ تو وہ لوگ بولے، بھلا ہم گود کے بچے سے کیسے بات کر سکتے ہیں؟ اس پر وہ بچہ قدرت خدا سے بول اٹھا کہ میں بے شک خدا کا بندہ ہوں، مجھ کو اسی نے انجیل عطا فرمائی ہے اور مجھ کو نبی بنایا ہے، اور میں چاہے کہیں رہوں مجھ کو مبارک بنایا، اور جب تک زندہ رہوں مجھ کو نماز پڑھنے و زکوٰۃ دینے کی تاکید کی ہے، اور مجھ کو اپنی ماں کا فرما بردار بنایا ہے اور مجھ کو نافرمان نہیں بنایا ہے، اور جس دن میں پیدا ہوا ہوں اور جس دن مروں گا مجھ پر سلام ہو، اور جس دن دوبارہ زندہ اٹھا کر کھڑا کیا جاؤں گا۔ یہ ہے کہ مریم کے بیٹے عیسیٰ کا سچا قصہ جس میں یہ لوگ شک کیا کرتے ہیں۔ جب جعفر بن ابو طالب نے پوتر قرآن کی یہ آیتیں پڑھ کر سنائی تو اس سے وہاں پر موجود لوگ بہت پربھاوت ہوئے۔ جہاں پر عیسائی دھرم گروؤں کے آنسو نکل آئے وہیں پر راجہ نجاشی اتنا رویا کہ اس کی داڑھی آنسو سے بھیگ گئی۔ نجاشی نے روتے ہوئے جعفر سے کہا، ایشور کی سوگند، تم نے جو باتیں کہی ہیں اور تمہارے پیغمبر نے جو کچھ بتایا ہے اس کا سروت واسطو میں ایک ہی ہے، یہ بات صحیح ہے کہ تم لوگ ابراہیم کے ماننے والوں میں سے ہو۔ اس کے بعد نجاشی نے قریش کے پرتندھیوں کو سمبودھت کرتے ہوئے کہا، تم لوگ یہاں سے چلے جاؤ، میں ان مسلمانوں کو تمہارے حوالے نہیں کروں گا۔ اسی سمبندھ میں سورہ آل عمران کی آیت سنکھیا 68 میں ایشور کہتا ہے، نسندے حضرت ابراہیم کے سب سے نکٹ وہ لوگ ہیں جنہوں نے ان کا انسرن کیا، اور یہ پیغمبر تتھا ایمان والے لوگ، اور ایشور ایمان لانے والوں کا سنرکشک تتھا متر ہے۔ اس آیت میں حضرت ابراہیم کو ستیہ پریمی تتھا واستوکتا کا کھوجی بتایا گیا ہے، جو ہر پرکار کی انکیشواس سے دور تتھا ایشور کے پرتی سمرپت ہیں۔ اس پرکار سے یہ آیت اس بات کی اور سنکیت کرتی ہے کہ عیسیٰ تتھا موسیٰ کے انوائیوں، تم پر بھی دھارمک سامپردائتا کے استھان پر ستیہ اور واستوکتا کی کھوج میں رہو، اور کیول ستیہ کے پرتی سمرپت رہو۔ تمہارے بیچ مدبھید کا سروت اہنکار ہے، نہ کہ ایشور کی اپاسنا۔ یہ سب سے بڑا انیکیشور واد ہے۔ تم سوئم کو یدی حضرت ابراہیم کے سمیپ کرنا چاہتے ہو تاکہ ان کی لوک پریتا سے اپنے دھرم کا پرچار کر سکو، تو جان لو کہ دھرم کا پالن کیول زبان اور دعوے سے نہیں ہوتا۔ حضرت ابراہیم سے نکٹ ویکتی وہ ہے جو ان کی پریہ پدھتی کا انوسرن کرے اور اسے ویوہارک بنائے، جیسے کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اور ان کے ساتھیوں نے بنایا۔ انہوں نے حضرت ابراہیم کو اپنے دھرم کا انوسرن کرتا سمجھانے کے بجائے سوئم کو ان کا انویائی بتایا۔ تو شوتو، اسی کے ساتھ یہ کاریکرم یہیں پر سماپت ہوتا ہے۔ انمت دیں، خدا حافظ۔
شوتو، انت میں مکھ سماچاروں کا سارانش ایک بار پھر پیش ہے۔ ایران نے کہا ہے کہ امریکہ کی نئی سرکار کے پاس ادھکتم دباؤ کی نیتی چھوڑنے کے علاوہ کوئی راستہ نہیں۔ پاکستان کے پردھان منتری نے ایران کے ساتھ سہیوگ بڑھانے پر بل دیا ہے۔ عراق میں ایک حملے میں 9 سینک مارے گئے، اور یمن نے کہا ہے کہ وہ دنیا کو جلد ہی چونکا دے گا۔ آشا ہے اس سبھا کے پروگرام آپ کو پسند آئے ہوں گے۔ پروگرام کے بارے میں آپ کے وچاروں کا انتظار رہے گا۔ آپ اپنے وچار ہمارے اس ای میل آئی ڈی پہ بھیج سکتے ہیں، hindi@ws.irib.ir۔ واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 00989035065492۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ دوستو، اسی کے ساتھ یہ سبھا ختم ہوتی ہے۔ محمد علی قمی اور ساتھیوں کو اجازت دیجیے۔ شبھ راتری، خدا حافظ۔